سِرَاجًا مُنِيرًا صَلَّى اللَّهُ تَعَالَى عَلَيْهِ وَعَلَى آلِهِ وَصَحْبِهِ وَبَارَكَ وَسَلَّمَ تَسْلِيمًا كَثِيرًا كَثِيرًا. ابھی ایک حدیث شریف ذہن میں آئی، سب سے پہلے تو حدیث شریف سنا دوں. نبی پاک صلی اللہ تعالی علیہ وسلم بیان فرما رہے ہیں، مجلس ہو رہی ہے، اس مجلس میں بیان ہو رہا ہے. تین شخص آئے، ایک نے حلقے میں جگہ دیکھی تو حلقے میں داخل ہو کر آگے بڑھ کر حلقے میں بیٹھ گیا. ایک نے جگہ نہیں دیکھی تو وہ پیچھے بیٹھ گیا. ایک تیسرے نے جگہ نہیں دیکھی تو چلا گیا. ظاہر حضور بیان کر رہے ہیں تو یہ تین شخصوں کا حال حضور کے سامنے آیا. جب وعظ ختم ہوا تو نبی پاک صلی اللہ تعالی علیہ وسلم نے فرمایا کہ ابھی جو تین شخص آئے تھے ان کا معاملہ اللہ کے یہاں کیا رہا تمہیں بتاؤں؟ فرمایا ایک اللہ کی طرف مائل ہوا تو اللہ اس کی طرف مائل ہوئے. وہ پہلا بندہ جو مجمع میں جگہ دیکھی اور اندر گھس کر کے مجمع میں بیٹھ گیا، حضور نے فرمایا یہ بندہ اللہ کی طرف مائل ہوا تو اللہ بھی اس کی طرف مائل ہوئے، اور دوسرا شرمایا تو اللہ بھی اس سے شرمائے، پیچھے بیٹھا، شرم کر کے پیچھے بیٹھا تو اللہ بھی اس سے شرمائے. ہچکچا کر پیچھے رہ گیا تو اللہ بھی ہچکچا کر پیچھے رہ گئے. دیکھو اللہ کی صفتیں بندوں کے ساتھ جس طرح سے ہوتی ہیں اس کو تھوڑا سمجھنا پڑے گا. آج ہی ہمارے اماموں نے یہ آیت پاک پڑھی، وَمَكَرُوا وَمَكَرَ اللَّهُ واللہ خیر الماکرین، اور چال چلے وہ، خفیہ تدبیر کی انہوں نے. کس نے؟ یہودیوں نے، عیسیٰ علیہ السلام کے ساتھ یہودیوں نے عیسیٰ علیہ الصلات والسلام کو قتل کرنے کی اسکیم بنائی، چال چلے، خفیہ تدبیر کی تو اللہ بھی ان کے ساتھ چال چلے. اور اللہ بہترین چال چلنے والے ہیں. یہ آیت کریمہ آج ہی پڑھی، وَمَكَرُوا وَمَكَرَ اللَّهُ. مکر، چال چلنا، یہ تو بری بات ہے. چال چلنا، اردو میں بھی مکر کرنا، مکر کرنا، فریب کرنا، یہ تو بری بات ہے. اللہ کی یہ صفت کیسے ہو سکتی؟ اللہ کی صفت نہیں ہو سکتی. یہود عیسیٰ علیہ السلام کے ساتھ انہوں نے مکر کی، چال چلے، یہ تو بات سمجھ میں آتی ہے، لیکن اللہ ان کے ساتھ چال چلے، یہ تو بری بات ہے. اللہ کی صفت کوئی بری نہیں ہو سکتی. اور قرآن میں یہ آیا ہے، وہ مکر و مکر اللہ، اور پھر یہ بھی فرمایا واللہ خیر الماکرین، اللہ بہترین چال چلنے والے ہیں. چال تو خود بری ہے، اس کا بہترین چال چلنا کیا ہوگا؟ ایک دوسری آیت ہمارے حافظ پڑھ چکے ہیں پہلے ہی دن، یخادعون اللہ وہو خادعہم. یہ منافقین اللہ کو دھوکہ دیتے ہیں، اللہ انہیں دھوکہ دیتے ہیں. دھوکہ دینا تو بری صفت ہے، منافقین اللہ کو دھوکہ دیں، یہ تو بات سمجھ میں آتی ہے، لیکن اللہ دھوکہ دیں، توبہ توبہ توبہ. اور قرآن میں آیت آئی ہے، یخادعون اللہ وہو خادعہم. لہذا اس سب جگہ پر ہمارے یہاں تفسیروں میں عربی میں یہ کہتے ہیں کہ اسے مشاکلتن، मुशाकलतन ये बोला गया है, एक ने हमारे साथ एक काम किया, हमने उसका तोड़ किया, वो जो तोड़ किया वो भी वैसा ही काम होगा जैसा उसने किया है, तो उस असल काम के लिए जो वर्ड इस्तेमाल किया गया तोड़ के लिए भी वही वर्ड इस्तेमाल कर लिया गया, इसको मुशाकलतन कहते हैं। मुनाफिकीन अल्लाह के साथ चाल चलते हैं, नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम और मोमिनीन को धोखा देते हैं, अल्लाह उनकी उन चालों को नाकाम कर देते हैं। वही के जरिए से अल्लाह अपने नबी को इत्तला कर देते हैं उनकी चाल गई कैसे। जब नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम हिजरत करके मदीना में तशरीफ लाए थे तो मदीना में तीन कौमें थी, यहूद थे, ज्यूइश मुशरिकीन थे और मुसलमान थे। मुसलमान थोड़े से थे, बड़ी तादाद मुशरिकीन की और यहूद की थी। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने मदीना में आने के बाद इन तीनों कौमों के दरमियान में एक फेडरेशन कायम किया था, उसमें कई दफात थी, वो किताबों में है। उसमें ये है कि अगर कोई शख्स गलती से मारा जाए, दुश्मन को मार देगा, दुश्मन को नहीं, ऐसे आदमी को जिसके साथ पैक्ट है, उसको अगर मार देगा तो तीनों कौमें मिलकर उसका खून बहादियत देंगे, खून की कीमत है वो देंगे। ऐसा ही ये कत्ल हुआ, दो एक मुसलमान थे हज़रत अम्र इब्न उमैया गमरी, उनके हाथ से ऐसे दो आदमी मारे गए जिनका मुसलमानों के साथ पैक्ट था, उनको मालूम नहीं था और उन्होंने उनको कत्ल किया। अब उसकी दियत अदा करनी, वो दियत मुसलमान भी हिस्सा लेंगे, मुशरिकीन भी उस दियत में शेयरिंग करेंगे, यहूद को भी दियत देनी है। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम बनू नज़ीर यहूद का एक कबीला था, उस कबीले में तशरीफ ले गए दियत का चंदा करने के लिए, भाई दियत देनी है दो, तुम भी अपना अपना हिस्सा दो। उन्होंने वेलकम किया और उन्होंने एकदम दीवार के पास हुजूर को और सहाबा को बिठाया और उन्होंने स्कीम बनाई कि ऊपर छत पर से चक्की का पाट हुजूर के सर पे गिरा दिया जाए। देखो चाल चल रहे हैं दुश्मन, हुजूर भाई मेहमान जहां बुलाकर बिठाएगा, दीवार पर बिछाया, गद्दे वद्दे बिछाए, इत्मीनान से हुजूर को बिठाया दीवार से लगाकर, और प्लान ये था कि ऊपर से चक्की का पाट गिराएंगे। वही के जरिए से अल्लाह ने हुजूर को इत्तला कर दी, हुजूर चुपके से उठे, जैसे कि पेशाब करने जा रहे हों या कोई और बहाना, हुजूर चुपके से उठे, सहाबा से कुछ नहीं कहा, हुजूर अकेले चुपके से उठे और उठ करके मदीना चले गए। ये बनू नज़ीर का गांव अलग था, करीब ही था मदीना से। जो काफ़ी देर हुई, अब वो तो पलान तो उनका फेल हो गया, वो चक्की का पाट तो हुजूर के सर पे गिराना था, हुजूर तो उठ के चले गए और बकिया सब बैठे हैं, तो पलान उनका फेल हो गया। और सहाबा जब काफ़ी देर हुई हुजूर नहीं आए तो सहाबा भी लौट कर गए मदीना, तो हुजूर ने बताया ये उनका पलान था। और इसी बदअहदी के नतीजे में हुजूर की जो बनू नज़ीर के साथ जंग हुई है और उनको जो वहां से जलावतन किया गया है खैबर, इसी बदमाशी की वजह से किया गया। तो मुझे तो इस वाक्य में यह बतलाना है कि वो चाल चलते हैं, वो धोखा देते हैं, अल्लाह उसका तोड़ कर देते हैं। ये जो अल्लाह तोड़ कर देते हैं इसके लिए भी वही लफ्ज इस्तेमाल होता है जो असल के लिए, युखादिउन अल्लाह व हुवा खादिउहुम। ये मुनाफिकीन अल्लाह को धोखा देना चाहते हैं, अल्लाह उनको धोखा देते हैं यानी उनकी चालों को खाक में मिलाते हैं। व मकर अल्लाह, यहूद ने ईसा अलैहिस्सलाम के साथ चाल चली कत्ल करने की, अल्लाह ताला ने भी उनके साथ चाल चली और अल्लाह की चाल बेहतरीन रही, उनकी चाल नाकाम हुई, अल्लाह की तदबीर कामयाब हो गई। अल्लाह की तदबीर क्या हुई, एक मकान में हज़रत ईसा अलैहिस्सलाम अपने 12 सहाबा के साथ तशरीफ़ फरमाते और यहूद ने मकान का चारों तरफ से घेरा डाल दिए, निकलेंगे उस वक्त पकड़ेंगे, कत्ल करेंगे। ठीक ऐसा ही जैसा नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम के साथ हिजरत के मौके पर चाल चली गई थी, और ठीक यही चाल चली गई थी। रात में मुशरिकीन ने आकर हुजूर के घर का घेरा डाल दिया कि सुबह निकलेंगे, पकड़ेंगे और कत्ल करेंगे और एक साथ तलवारें बजाएंगे। अल्लाह ने हुजूर को घर में इत्तला कर दी। आधी रात जब हुई तो हुजूर ने अपनी चारपाई पर हजरत अली को लिटा दिया ताकि वो बाहर से अंदर झांकें तो उन्हें इत्मीनान रहे कि हुजूर चारपाई पर लेटे हैं, हालांकि हुजूर नहीं लेटे, हजरत अली को लिटा दिया। और हुजूर आधी रात को निकले और एक मिट्टी मुट्ठी, एक मुट्ठी मिट्टी पड़ कर लेकर ये फरमाया, शाहतिल वुजूह, चेहरे बुरे हो जाएं। वो मिट्टी सब के सरों पर जा पड़ी और सब ऊँगने लगे, और सब ऊँगने लगे। हुजूर बीच में से इत्मीनान से निकले, काबा शरीफ में गए, तवाफ किया, काबा को रुखसत किया। रुखसत करके आधी रात में निकल कर मदीना से 15 माइल पर जाकर गारे फौर में जाकर हुजूर रात ही में सुबह से पहले जाकर चुप गए। अब ये जो सुबह तो सोते रहे, बैठे बैठे सोते रहे। जब सुबह उठे और हजरत अली उठकर बाहर आए तो अब पूछा उनसे, उन्होंने कहा मुझे नहीं मालूम, मैं तो सोया था यहाँ चारपाई पर। ठीक जो बर्ताव मक्का वालों ने हुजूर के साथ किया था वही बर्ताव यहूद ने ईसा अलैहिस्सलाम के साथ किया, मकान का घेरा डाल दिया। ईसा अलैहिस्सलाम नहाने के लिए गुसल खाने में तशरीफ ले गए, नहा करके एक चादर लुंगी के तौर पर डालकर और दूसरी चादर ओढ़कर गुसल खाने से निकले, और हजरत के सर पे बड़े बड़े बाल थे, उस बालों से पानी टपक रहा है। तौलिये वोलिये इस्तेमाल करने का उस जमाने में कोई खास रिवाज नहीं था, और जो गर्म मुल्क होते हैं उनमें तौलिये हों तब भी नहीं इस्तेमाल किए जाते, गर्मियों में वैसे ही नहा लेते हैं, बदन पूछते नहीं ताकि आधा घंटा घंटा बदन ठंडा रहे। तो हज़रत ईसा अलैहिस्सलाम नहा करके एक चादर बांध करके एक चादर ओढ़ करके बाहर निकले, और हज़रत जिब्राइल अलैहिस्सलाम आए और मकान के बीच में सुराख करके रोशनदान खोल करके ईसा अलैहिस्सलाम को दो फरिश्ते आसमान पर ले गए। अब अंदर 12 फरिश्ते, 12 सहाबा हैं। जो काफ़ी वक्त हो गया तो उन यहूदियों में से एक अंदर घुसा देखने के लिए, जायजा लेने के लिए। वो अंदर से निकला नहीं तो दूसरा घुसा, तो अल्लाह ताला ने उस यहूदी को जो पहले घुसा था उसका ईसा अलैहिस्सलाम का हम शक्ल बना दिए। वो ईसा अलैहिस्सलाम को ढूंढ रहा, वो दूसरा आया, उसने उसी को पकड़ा, कहा तू ईसा है। उसने कहा मैं तो तुम्हारा आदमी हूँ ईसा। उन्होंने कहा तू ईसा है। अब दूसरे भी घुसे और बहरहाल वो ईसा अलैहिस्सलाम के हम शक्ल कर दिया गया। अल्लाह की तरफ से उसे पकड़ कर ले गए और सूली पर चढ़ा दिए, और ईसा अलैहिस्सलाम को अल्लाह ने उठा लिया। यहूद भी चाल चले, अल्लाह ने उस चाल का तोड़ किया, और बोलो कितना शानदार तोड़ किया। तो फरमाया, वह मकर वह मकर अल्लाह वल्लाहु खैरुल माकिरीन। बुराई के जवाब में जो बर्ताव किया जाता है, यानी बुराई का जो तोड़ किया जाता है, उसके लिए भी वही लफ्ज इस्तेमाल होता है अरबी में, इसको मुशाकलतन इस्तेमाल करना कहते हैं। तो वो शर्माया, वो दूसरा आदमी शर्माया, यानी हिचकिचा कर पीछे रह गया, तो अल्लाह भी शर्माए। अल्लाह का शर्माना यह है कि उसको पूरा सवाब नहीं मिला। वो पहला जो था वो अल्लाह की तरफ मुतवज्जे हुआ तो अल्लाह भी उसकी तरफ मुतवज्जे हुए, यानी अल्लाह ने उसको पूरा सवाब दिया। और दूसरा हिचकिचाया तो अल्लाह भी हिचकिचाए, यानी उसको पूरा सवाब नहीं मिला। और फरमाया, तीसरे ने रूगर्दानी की, चेहरा फेर लिया, वो चला गया, तो अल्लाह ने भी रूगर्दानी की, चेहरा फेर लिया, अल्लाह ने भी उसे कोई सवाब नहीं दिया। ये एक हदीस शरीफ है, और नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम की मजलिस में पेश आए हुए वाक़े से मुतालिक है। मेरे भाइयों, इसमें हमारे लिए बहुत बड़ा सबक है। دین کی مجلسوں کے ساتھ معاملہ ہمارا اور طرح کا ہونا چاہیے. دین کی مجلس میں نہیں ہوں, میں اللہ اور اللہ کے رسول کی باتیں سنا رہا ہوں. تو آپ کو یہ سمجھنا چاہیے کہ ہم اللہ اور اللہ کے رسول کی باتیں سننے کے لیے بیٹھ رہے ہیں پوری رغبت کے ساتھ, توجہ کے ساتھ, اور پھر اندھے بہرے ہو کر نہیں, دماغ چالو رکھو. اگر میری بات پر کسی پر اشکال ہے فوراً کہو, اعتراض کرو, مسئلات کو سمجھو. صحابہ کی شان یہ تھی کہ حضور کی بات میں تو کوئی کمی ہو ہی نہیں سکتی, مگر صحابہ مرد بھی اور عورتیں بھی حضور کی اگر بات کسی بات کوئی بات ان کی سمجھ میں نہ آتی تو وجہ پوچھتے تھے, سمجھنے کی کوشش کرتے تھے. مشہور حدیث ہے, حضور مینا مزدلفہ سے حج کر کے اونٹ پر عرفہ آ رہے ہیں, راستے میں ایک عورت ہے, اس نے حضور سے ایک مسئلہ پوچھا کہ میرے ابا بہت بوڑھے ہو گئے ہیں, اونٹ پر بیٹھ نہیں سکتے ہیں اور ان پر حج فرض ہو گیا ہے, تو کیا میں ان کی طرف سے حج بدل کر سکتی ہوں؟ تو حضور نے فرمایا کر سکتی ہوں. جب وہ حضور سے مسئلہ پوچھ رہی ہے, دیکھو احرام میں عورت کا چہرہ کھلا ہوتا ہے اور پردہ عورت کو کرنا ہے, مرد کو نہیں کرنا, لیکن کبھی پردہ مرد کو کرنا ہے عورت کو نہیں کرنا. عام حالات میں بدن عورت کو چھپانا ہے, مرد کو نہیں پردہ کرنا. کیوں؟ مرد کا کام ایسا ہے, صبح سے شام دنیا بھر کے کام ہیں, وہ برقع اوڑھ کر کام کیسے کرے گا؟ تو اس کا بدن تو کھلا رہے گا. عورت کے ذمے کوئی کمانا نہیں ہے, عورت کے ذمے کمانا نہیں ہے. یہاں آپ لوگوں نے جو بیچاری عورتوں کو کمانے میں جوت دیا ہے, یہ تمہارے ملک کی ریت ہے, عورت کے ذمے کمانا نہیں ہے. عورت کے ذمے کیا ہے؟ ہاؤس ہولڈ, گھر سنبھالنا. گھر سنبھالنا عورت کی ذمہ داری, اور کما کر لا کر دینا یہ مرد کی ذمہ داری. کما کر لانا, کہیں سے بھی کما کر لاؤ, یہ مرد کی ذمہ داری ہے, اور گھر سنبھالنا عورت کی ذمہ داری ہے. مگر آپ کے ملک میں جو صورتحال ہے وہ آپ جو کرتے ہیں, وہ کچھ لوگ تو اس لیے کرتے ہیں پیسے کی ہوس میں کرتے ہیں. کچھ مسلمان تو اپنی بیٹیوں کو اپنی بیویوں کو جاب میں لگاتے ہیں پیسوں کی ہوس میں, وہ جتنا کماتے ہیں اس سے ان کا گھر چل سکتا ہے, مگر بیٹیوں کو بھی لگاتے ہیں بیویوں کو بھی لگاتے ہیں پیسے کی ہوس میں, اور پھر اس کے برے نتیجے خود بھگتتے ہیں. یہ پیسے کی جو ہوس ہے سانپ ہے, اس کے ہوس میں رہو گے تو بیٹیوں کو جاب میں لگانے کا بیویوں کو جاب میں لگانے کے جو برا انجام ہے وہ بھی بھگتتے ہو تم. اور کچھ لوگ وہ ہیں کہ جو واقعی ایک کی کمانے سے گھر نہیں چل سکتا ہے, اس مجبوری میں لگاتے ہیں. کچھ ایسے بھی ہیں, ایسا نہیں ہے کہ سب پیسے کی ہوس میں لگاتے ہیں, کچھ مجبوری بھی ہے. لیکن دیکھو میرے بھائیو, مجبوری سے ناجائز جائز نہیں ہو جاتا, ناجائز ناجائز ہی رہتا ہے, ناجائز جائز نہیں ہو جاتا. غرض, عام حالات میں بدن عورت کو چھپانا ہے, مرد کو نہیں چھپانا. کیوں؟ ایک تو مرد کا بدن اللہ نے پور کشش نہیں بنایا ہے, اور عورت کا بدن اللہ نے پور کشش بنایا ہے. تو جب مرد کا بدن پور کشش ہے ہی نہیں, تو یہ برقع اوڑھ کے کیوں نکلے؟ اور عورت کا بدن اللہ نے پور کشش بنایا ہے, لہذا اسے بدن چھپانا ہے. پھر دوسری بات, پتھر کوئی بکسے میں رکھتا ہے تالا بند کر کے, اور ہیرے کو بکس میں تالا بند کر کے رکھا جاتا ہے. ہیرے کو بکس میں تالا بند کر رکھا جاتا ہے, پتھر کو کوئی بند کر کے نہیں رکھتا ہے. اگر کوئی رکھے گا تو پاگل کہیں گے, کیا روڑے بھر رکھے تو نے بکس میں. تو مردوں کو برقعے اڑانے کا مطلب ہے بکس میں روڑے بھر رکھے تالا بند کر کے. ارے بھائی, ان کو تالا بند کر کے رکھنے کی کیا ضرورت ان روڑوں کو؟ اور ہیرے جو قیمتی چیز ہوتے ہیں وہ بکس میں ساری دنیا بند کر کے رکھتی ہے. اس میں عورتوں پر پابندی ان کے لیے بنے, ان کا ویلیو بڑھا ہے کہ وہ اتنی قیمتی چیز ہیں ہماری. لیکن ایک موقع ہے آپ ڈسپنسری میں بیٹھے ہیں اور عورت کو اپنے بدن کا کوئی حصہ دکھانا ہے ڈاکٹر, تو عورت کے لیے بدن کا وہ حصہ کھولنا جائز ہے, ڈاکٹر کے لیے دیکھنا جائز ہے, مگر اس ڈسپنسری میں بیٹھے ہوئے مردوں کے لیے دیکھنا جائز نہیں, ان کو چہرہ پھیر لینا ضروری ہے. اب مرد کے ذمے پردہ واجب ہے, اس کی مجبوری ہے, وہ اپنا بدن کھولے گی, ڈاکٹر دیکھے گا, لیکن ڈسپنسری میں بیٹھے ہوئے لوگوں کو کیا دلچسپی اس کے جسم کے اس حصے سے. اب مردوں پر پردہ واجب ہے کہ وہ اپنا چہرہ پھیرے. اسی طرح سے حج میں جب عورت احرام باندھتی ہے تو عورت کا چہرہ کھلا رہتا ہے, اس کا احرام چہرے میں ہے, بس اس موقع پر مرد کے ذمے پردہ ہے کہ اگر کوئی عورت بے کھلے چہرے تو مرد اپنی نظر پھیرے. تو جب اس عورت نے حضور اونٹ پر چل رہے ہیں, وہ نیچے چل رہی, جب وہ مسئلہ پوچھ رہی تو حضور کے پیچھے حضور کے بھتی چچازاد بھائے حضرت فضل بن عباس بیٹھے ہوئے تھے, وہ بھی نوجوان تھے, وہ بھی دیکھ رہے, حضور متوجہ تو وہ بھی دیکھ رہے, تو حضور نے پیچھے ہاتھ یوں کر کے ان کا چہرہ یوں گھما دیا, اشارہ کر دیا, سمجھدار کے لیے اشارہ کافی ہے, انہوں نے ادھر دیکھنا شروع کیا اور حضور نے اس کے سوال کا جواب دیا. دوسرے اونٹ پر حضرت عباس حضور کے چچا بھی ہیں, وہ دیکھ رہے ہیں کہ حضور اس لڑکی کی طرف متوجہ ہو کر سوال کا جواب دے رہے ہیں اور فضلہ کا چہرہ گھما دیا. تو اگر دیکھنا جائز ہے تو دونوں کے لیے جائز ہے, اور ناجائز ہے تو دونوں کے لیے ناجائز ہے, اور حضور تو اس کی طرف متوجہ ہیں اور ان کا چہرہ گھما دیا. تو کسی موقع پر حضرت عباس نے پوچھا کہ یا رسول اللہ, فلاں موقع پر آپ نے اپنے بھتیجے کا چہرہ پھیر دیا تھا, کیوں؟ تو حضور نے فرمایا لڑکا بھی نوجوان تھا اور لڑکی بھی نوجوان تھی, مجھے یہ اندیشہ ہوا, ڈر ہوا کہ شیطان اس کے دل میں یا اس کے دل میں کوئی برا خیال ڈال دے. یہ برا خیال ڈالنا یہ حضور کے لیے ہے ہی نہیں, حضور تو اللہ کے پیغمبر رسول ہیں, نبی ہیں, معصوم ہیں. بے شمار روایات ہیں کہ جب حضور کوئی بات سناتے تھے تو صحابہ اسے سمجھنے کی کوشش کرتے تھے, جو بھی اشکال ہو تو پوچھتے تھے اور حضور اس کو سمجھاتے تھے. تو مومن کی شان یہ ہے, اذا ذکروا بآیات ربهم لم يخروا علیہا صما وعمیانا. اللہ کے دین کی بات بتائی جائے تو اندھے بہرے ہو کر نہیں گرنا چاہیے, اللہ کے دین کی بات بتائی جائے تو اندھے بہرے ہو کر نہیں گرنا چاہیے, عقل سے کام لو اور اشکال ہو تو اسے حل کرو, دلیل نہیں ہے دلیل پوچھو, اور جب قرآن و حدیث کی دلیل آ جائے تو اب وائے وائے نہیں, اب فوراً عمل کرو اس پر. کیوں؟ وائے کا جواب ہر عالم دے نہیں سکتا اور ہر آدمی سمجھ نہیں سکتا, وائے کا جواب ہر عالم نہیں دے سکتا اور ہر مسلمان سمجھ بھی نہیں سکتا. لہذا قرآن و حدیث میں یہ حکم ہے ہے ہے, بس عمل شروع. لیکن قرآن, ایک آدمی قرآن و حدیث کے نام پر کہتا ہے کہ حدیث میں یوں آیا ہے, تمہیں ڈاؤٹ ہے تو پوچھو کہاں بھی حدیث, دکھاؤ کہاں حدیث. اور اتنا حدیث میں کوئی فلسفیانہ مضامین نہیں, بہت سادہ مضامین ہے قرآن میں, بہت سادہ مضامین ہر مسلمان سمجھ سکتا ہے. تو مسئلے کو سمجھنا یہ ہر مومن کو چاہیے, اور پھر وائے اور وائے کا جواب یہ ہر آدمی کو بس کا دینا نہیں ہے اور ہر آدمی کے بس کا سمجھنا نہیں ہے, لہذا اس چکر میں نہیں پڑنا. قرآن و حدیث سے ایک حکم ثابت ہو گیا, فوراً عمل شروع. لیکن قرآن و حدیث یہ حکم ثابت ہے یا نہیں, اس کو سمجھنے کا ہر مومن کو حق ہے, نہ صرف حق ہے بلکہ ہر مومن کے اللہ کے بندوں کی شان ہی یہ ہے کہ جب ان کو اللہ کی آیتوں کے ذریعے سے نصیحت کی جائے تو وہ بہرے اور اندھے ہو کر اس پر نہ گرے. تو اس لیے میں نے یہ مضمون سمجھایا کہ اللہ بندوں کی طرف سے جو معاملہ ہوتا ہے اس کا جو اللہ توڑ کرتے ہیں اس کے لیے ویسا ہی لفظ استعمال کر لیا جاتا ہے. حضور نے فرمایا کہ ایک شرمایا تو اللہ بھی شرمائے, یعنی ثواب دینے میں کمی کی, پورا ثواب نہیں دیا. پہلا جو حلقے کے اندر گھس کر بیٹھا اس کو پورا ثواب دیا, وہ اللہ کی طرف متوجہ ہوا تو اللہ کی طرف اللہ اس کی طرف متوجہ ہوئے، اور دوسرا شرمایا تو اللہ بھی شرمائے، اور تیسرے نے اعراض کیا تو اللہ نے بھی اعراض کیا، اسے کچھ نہیں دیا۔ اس لیے میرے بھائیوں، ہمیشہ دین کی مجلسوں میں بیٹھو تو دل میں رغبت ہونی چاہیے، قرآن و حدیث کا حکم جاننے کی تمنا اور خواہش ہونی چاہیے، تب پورا فائدہ ہوتا ہے، ورنہ پورا فائدہ نہیں ہوتا ہے۔ جیسے آپ گھر میں ریڈیو سنتے ہیں، اس طرح سے وعظ کی مجلسوں میں بیٹھ کر سننے سے فائدہ نہیں ہوتا ہے۔ کچھ لوگ ڈرائیونگ کرتے ہوئے کیسٹ لگا دیتے ہیں، کچھ لوگ ڈرائیونگ کرتے ہوئے قرآن شریف لگا دیتے ہیں، اس کا کوئی فائدہ نہیں۔ وہ اپنا اس کی توجہ کہیں ہیں، آنکھیں کہیں ہیں، کان کہیں ہیں، اور ٹیپ ریکارڈ چل رہا ہے، اور کسی حضرت کی تقریر ہو رہی، اس تقریر سے کوئی فائدہ نہیں ہوتا ہے۔ دین کی بات تو پوری توجہ سے جب آدمی متوجہ ہو کر سنے۔ اچھا چلو آگے چلتے ہیں۔ آپ بھٹی کے قریب جا کر بیٹھیں گے تو گرمی محسوس ہوگی یا نہیں ہوگی؟ بولو۔ اور آپ عطار کی دکان پر، عطر بیچنے والے کی دکان پر جا کر بیٹھیں گے تو یہ خوشبو آنی شروع ہوگی نہیں ہوگی؟ جب ہم مر کر آگے بڑھے، پاس اوے جب آگے بڑھے اور دوسری دنیا کے قریب چلے گئے، دوسری دنیا میں نہیں گیا کوئی ابھی، دوسری دنیا کے قریب چلے گئے، کتنے قریب چلے گئے؟ حدیث میں ہے کہ جنتی کے لیے جنت کی طرف کھڑکی کھول دی جاتی ہے اور جہنم کی طرف کھڑکی کھول دی جاتی ہے، تو جہنم کے اثرات اس کو پہنچیں گے یا نہیں؟ یہی عذاب قبر ہے۔ اور جنت کی کھڑکی کھولی گئی تو جنت کی راحتیں پہنچیں گے یا نہیں؟ یہی قبر کی نعمتیں۔ قرآن کریم میں دو صورتیں، ایک ہے سورۃ المؤمنون، یہ تو 18ویں پارے کے شروع میں، ایک سورہ المؤمن ہے وہ 23ویں پارے میں۔ اللہ پاک کا ارشاد ہے، وہاں تذکرہ ہے فرعون کا، اور فرعون کے ساتھ جو لشکری اس کے سمندر میں ڈوبے تھے ان فرعونیوں کا تذکرہ ہے۔ اوپر سے تذکرہ آ رہا ہے، اس میں آیت ہے، النار یعرضون علیہا غدوا وعشیا ویوم تقوم الساعۃ ادخلوا آل فرعون اشد العذاب۔ فرمایا دوزخ پیش کیے جاتے ہیں وہ، فرعون اور فرعون کے لشکر پیش کیے جاتے ہیں وہ دوزخ پر، صبح و شام دوزخ اپنی جگہ پر ہے۔ فرعون کو اور فرعونیوں کو فرشتے روزانہ صبح بھی لے آتے ہیں جہنم پر اور شام بھی لے جاتے ہیں، اور حدیث میں ہے لے جا کر بتاتے ہیں کہ دیکھو تمہارا یہ ٹھکانہ ہے جہنم میں۔ یہ جو صبح و شام دونوں وقت جہنم پر لے جا کر جو ان کو جہنم دکھایا جاتا، ان کا ٹھکانہ دکھایا جاتا ہے، یہی عذاب قبر ہے۔ وَيَوْمَ تَقُومُ السَّاعَةُ، اور جس دن قیامت برپا ہوگی، ادخلوا آل فرعون اشد العذاب، داخل کرو فرعون کے والوں کو سخت عذاب میں۔ اب یہ جہنم میں گئے، جب قیامت برپا ہوگی، قائم ہوگی، اس کے بعد وہ جہنم میں ڈالے جائیں گے، اس سے پہلے تو ان کے سامنے صبح و شام ان کو جہنم کے سامنے پیش کر کے انہیں جہنم دکھایا جاتا ہے، یہی عذاب قبر ہے۔ اسی طرح سے جنتیوں کا معاملہ ہے، جنت کی طرف کھڑکی کھول دی جاتی ہے، ادھر سے روشنی آتی ہے، بینی بینی ہوائیں آتی ہیں، بعض مومنین کے پاس میں جنت کی حوریں قبر میں آ جاتی ہیں، یہ سب قبر کی راحتیں اور قبر کی نعمتیں، اور یہی عذاب قبر ہے۔ میرے بھائیو، جزا اور سزا کا سلسلہ، جزا اور سزا کا سلسلہ اسی دنیا سے شروع ہوتا ہے۔ اور یہ جو کہتے ہیں کہ دنیا تو دارالعمل ہے، بے شک دارالعمل ہے، لیکن دارالعمل ہونے کے ساتھ دارالجزا بھی، تھوڑی سی جزا بھی ہوتی ہے، اس دنیا سے شروع ہو جاتی ہے۔ قرآن کریم میں
اور احادیث شریفہ میں بکثرت اس کا ذکر ہے. قرآن کریم میں آیت ہے وَمَنْ يَعْمَلْ سُوءًا يُجْزَ بِهِ، جو بھی شخص کوئی برائی کرے گا اس کا بدلہ وہ دیا جائے گا. صحابہ نے پوچھا کہ یا رسول اللہ، ہر وہ شخص جس نے برائی کی ہے اس کی بدلہ اس کو دیا جائے گا، تو آخرت میں کون بچے گا سزا سے؟ کوئی بھی نہیں بچے گا. نبیوں کو الگ کر لو، نبیوں کے علاوہ کون ہے جس نے کوئی برائی نہیں کی، کون بچے گا؟ اور یہ سوال حضور سے صدیق اکبر نے کیا تھا. تو صدیق اکبر جب یہ سوال کر رہے ہیں تو پھر دوسرے کے بچنے کا تو کیا سوال ہے؟ نبی پاک صلی اللہ تعالی علیہ وسلم نے فرمایا تھا کہ ایسا نہیں کہ آخرت میں ہر ایک کو سزا ملے، ایسا نہیں. یہ جو اللہ نے فرمایا کہ جو بھی کوئی برائی کرے گا اس کو وہ بدلہ دیا جائے گا، وہ بدلے دنیا ہی میں چکائے جاتے ہیں بہت سے بندوں کے. حضور نے فرمایا ایک آدمی نے گاڑی کی چابی اس جیب میں رکھ دی، ہمیشہ اس کا معمول بائیں جیب میں رکھنے کا تھا چابی، لیکن ایک دن بھول کر کے دائیں میں رکھ دی. اب جب گاڑی اسٹارٹ کرنے ہاتھ ڈالا اندر چابی نہیں، اب وہ پریشان، چابی کہاں گئی بھی، چابی کہاں گئی، چابی کہاں گئی، پریشان. پھر اتفاقاً ادھر ہاتھ ڈالا تو چابی ادھر تھی. یہ جو اتنی پریشانی ہوئی اس سے بھی گناہ معاف ہوتا. یہ حدیث میں ہے کہ ایک جیب میں سامان رکھتا تھا، وہ دوسرے جیب میں بھول سے رکھ دیا، اب وہ سامان کی جگہ پہ ڈھونڈ رہا ہے، اب وہ سامان نہیں، اب پریشان، میری چابی کہاں چلی گئی، کانچ توڑنا پڑے گا، یہ کرنا پڑے گا، وہ کرنا پڑے گا. پھر وہ اتفاق سے ادھر ہاتھ ڈالا تو چابی مل گئی. یہ جو اتنی پریشانی ہوئی اس سے بھی گناہ معاف ہوتے. فرمایا کہ آدمی چل رہا ہے، چلتے چلتے پیر میں کانٹا چبھا. یہ جو کانٹا چبھا ہے، شوکت یشاکوہا، یہ جو کانٹا چبھا ہے اسے بھی گناہ معاف ہوتے. کوئی چوٹ آ گئی، کوئی حادثہ ہو گیا، کوئی تکلیف پہنچ گئی، حتیٰ کہ ہوا کا جھونکا آیا اور چراغ گل، تو اب بھی ماچس لاؤ، بھی ماچس لاؤ، ماچس، چراغ جلنا پڑے گا. یہ جو چراغ گل ہوا اور پریشانی، اس سے بھی گناہ معاف ہوتے. اسی لیے ہمارے انڈیا میں گناہ بالکل ہوتے ہی نہیں، رہتے ہی نہیں کسی کے، وہاں رات دن بجلی غائب ہوتی. ایک ماچس ایک رات میں چاہیے، سو مرتبہ جائے گی، سو مرتبہ آئے گی، سب گناہ معاف دھل جاتے ہیں. استغفر. دوسری حدیث شریف یہ ہے کہ جس بندے کے ساتھ اللہ کو خیر منظور ہوتی، اسے مرنے سے پہلے دنیا ہی میں آخری زندگی میں آزمائشوں میں ڈالا جاتا ہے، اور وہ اتنی تکلیفوں میں رہتا ہے کہ جب گناہوں سے بالکل پاک صاف ہو جاتا ہے تب اللہ تعالیٰ اس کو اٹھاتے ہیں. تو نیک بندوں کے ساتھ اللہ کا یہ معاملہ ہے، ان کے درجے دنیا میں ہی ان کے ساری خطائیں تکلیفیں دے کر کے اٹھا ختم کر دی جاتی ہیں. اور بعض بندوں کے جنت میں اللہ نے درجے طے کیے ہیں، ان درجوں تک پہنچانے کے لیے موت سے پہلے بلاؤں میں، آزمائشوں میں ڈالا جاتا ہے، اور اس پر صبر کی توفیق دی جاتی ہے، اور جنت کے ان درجوں تک انہیں پہنچاتے ہیں، پھر اٹھاتے ہیں. علماء نے ان دو طرح کی بیماریوں کی علامتیں لکھی. پوچھو چچا کیا حال ہے، نے کہا الحمدللہ، اللہ کا شکر ہے، حالانکہ اتنی تکلیف ہیں چچا کو کہ کوئی حد و حساب نہیں، لیکن کبھی منہ سے شکوا نہیں، الحمدللہ اچھا ہے. سمجھ لو کہ اس کی بلائیں درجات اونچے ہو رہے ہیں. اور اگر پوچھا چچا کیا حال ہے، بس چچا نے داستان شروع کر دی، آنکھوں سے دکھتا نہیں ہے، پیروں سے چلا نہیں جاتا، یہ نہیں تو ہم نے کہا توبہ، ہم نے کہاں پوچھ لیا چچا سے. تو سمجھ لو یہ سب گناہ معاف ہو رہے ہیں. جس
बीमारी के जिंदगी के आखिर में जो परेशानियां तकलीफें बीमारियां आती हैं उस पर अगर बंदा शिकवा कर रहा है तो समझो कि उसकी वो तकलीफें गुनाह माफ हो रहे हैं, और अगर उन तकलीफों पर वो साबिर और शाकिर है तो समझो कि उसके दर्जात बुलंद हो रहे हैं। ये उलमा ने लिखा है, हदीस में नहीं। हदीस में तो यही है कि बाज़ बंदों की तकलीफ़ों से गुनाह माफ़ होते हैं, बाज़ बंदों की तकलीफ़ों से दर्जे बुलंद होते हैं। उस हदीस की शरह में उलमा ने ये लिखा है कि अगर बंदा साकिर और शाबिर है तो ये इस बात की अलामत है कि उसके दर्जे बुलंद हो रहे हैं, और अगर शाकी है, शिकवा कर रहा है, सब्र शुक्र नहीं है, तो समझ लो कि उससे उसके गुनाह धुल रहे हैं, गुनाह माफ़ हो रहे हैं। इन तमाम रिवायतों से क्या मालूम हुआ कि जजा व सजा यहां से शुरू होती, इसी दुनिया से जजा व सजा शुरू होती। ये तो हुई सजा, सजा बाज गुनाहों की कंप्लीटली यही मिल जाती है। मैंने ये हदीस सुनाई कि जब गुनाह से पाक साफ होता है तब उठाया जाता है, लेकिन नेकियों में ऐसा नहीं है कि बाद नेकियों का बदला कंप्लीटली यहां दे दिया जाए, ऐसा नहीं होता है, तो खसरत दुनिया वाला आखिरा हो जाएगा। नेकियों की कुछ बरकतें बाज बंदों को चखाई जाती हैं, जैसे देग तैयार होने आती है तो आधा चमचा चावल निकाल करके चचा को चखाते हैं कि चचा देखियो चावल पके नहीं पके, पुलाव तैयार हुई नहीं हुई। चचा पूरा खा जाते हैं, कहते हैं फिर ना अभी कच्चा है, अभी कच्चा था तो खाया क्यों, अभी कच्चा था तो खाया क्यों, अस्तग़फ़िरुल्लाह। ये मजमून सूरह यूसुफ में आया है। सूरह यूसुफ अलैहिस्सलाम के किस्से में दो चेंजिंग पॉइंट आए हैं। एक, जब उनको कुएं में डाल दिया, तुम समझते हो कुएं में डाल दिया तो मर जाएंगे, फिर जिंदा कैसे निकले। उस जमाने के कुएं आज जैसे कुएं नहीं होते थे, वो एक कुओं की एक किस्म थी, उसको अरबी में जुब कहते हैं। अरबी में कुएं के लिए बीरुन लफ्ज है, बीरुन कुआं, वो कुएं वो हैं जैसे अपने, ये कुएं की नौइयत है, उसको जुब कहते हैं। हमारी गुजराती में भी उसके लिए लफ्ज था, उसे खाडिया कहते थे, खाडिया। वो कुएं की एक खास किस्म थी, शुरू में तो गोल खोद करके पानी तक ले जाएंगे, फिर हर साल मिट्टी गिरेगी तो मिट्टी निकाल देंगे, यूं चौड़ा होता चला जाएगा और बीच का हिस्सा उसी में पानी रहेगा, ये खाडिया कहलाता है। हर साल बरसात में ऊपर से मिट्टियां गिरेगी अंदर, और अगला साल शुरू तो अंदर से जो पानी का हिस्सा उसमें से मिट्टी निकाल देंगे सब, और वहां पानी वहां से कोस खींचेगा और चारों तरफ ये चौड़ा होता चला जाएगा, वो खाडिया कहलाता था। उस खाडिया में बीच में पानी है और चारों तरफ खुश्क है, तो वो उनको पानी में वहां अंदर उतार दिया, तो ये जो खुश्की का हिस्सा है वहां पहुंचा दिया, पानी के अंदर नहीं डाला। जब वो काफला आया और उसने आकर डोल डाला तो उनको उतारा भी था इसी तरह से, डोल के जरिए से उतारा था, क्योंकि खुद अंदर जाएंगे तो फिर निकलना मुश्किल, तो भाइयों ने जो यूसुफ अलैहिस्सलाम को उतारा था तो वो इसी तरह रस्सी से वहां उतारा था। डोल थी, जो चरवाहे जंगल में जाएंगे वो जानवर चराने तो डोल साथ में ले जाते हैं, तो डोल से ही यूसुफ अलैहिस्सलाम को उतारा था, और उनको खुशी में उतर गए तो डोल खींच लिया उन्होंने। दो चार पांच घंटे के बाद, दो चार पांच घंटे गुजर गए हैं, फिर वो काफला आया और काफले को मालूम हुआ कि यहां खाडिया है, तो वो उनका पानी भरने वाला आया, उसने पानी में डोल डाला अंदर, तो यूसुफ अलैहिस्सलाम ये समझे कि भाइयों ही को रहम आ गया है और उन्होंने डोल डाला है, तो उन्होंने डोल पकड़ लिया और उसमें बैठ गए, पैर डाल करके पकड़ के बैठ जाते हैं। तो जब ऊपर उसने देखा कि डोल भारी हो गया तो समझा पानी भर गया, तो उसने खींचा, अब जो बाहर निकला तो पानी तो आया नहीं, एक लड़का आया। यूं वो किस्सा था। तो एक वक्त तो वो था, फिर वो गए मिस्र में बिके, और खरीदा किसने, मिस्र के वजीर आजम ने खरीदे और अपने महल में ले गया। अभी तो देखो कुएं में पड़े थे, अभी वजीर आजम के महल में है। एक उनका चेंजिंग पॉइंट यहां आया है। उस वक्त तो कुरान करीम ने वाकया रोककर वहां इबरतें बयान की।
دوسرا واقعہ پیش آیا ہے جب وہ معاملہ ہوا مصر میں اور جیل میں ڈالے گئے, پھر 9 سال جیل میں رہے, 9 دن نہیں 9 سال جیل میں رہے, پھر جیل سے ایک بادشاہ نے خواب دیکھا, اس کی تعبیر بتائی, پھر بادشاہ نے بلایا, حضرت نے کہا ایسے نہیں آؤں گا, میرا مقدمہ جو پینڈنگ میں ہے وہ پہلے چلاؤ, مجرم کون ہے یہ نتارو. بادشاہ نے خود اپنی کورٹ میں مقدمہ چلایا اور معلوم ہوا یوسف بے گناہ ہے, یہ عورتیں مکار تھیں جنہوں نے الزام لگایا تھا. جب مقدمہ فائنل ہو گیا تو اب حضرت یوسف علیہ السلام کو بلایا گیا. حضرت یوسف علیہ السلام نے اس موقع پر ایک عجیب نکتہ بیان کیا, یہ کہا ہے کہ یہ جو میں نے مقدمہ چلوایا ہے اپنی برات کے لیے نہیں چلوایا, کہ میں بڑا دودھ کا دھلا ہوا ہوں, مجھ سے کوئی گناہ ہو ہی نہیں سکتا, اس لیے نہیں, یہ مقدمہ میں نے اس لیے چلوایا ہے کہ میرا جو باس ہے ملک مصر کا, جو پرائم منسٹر ہے, جس نے مجھے خریدا ہے, جس نے مجھے پالا ہے, جس نے مجھے پوسا ہے, اپنے بیٹی کی ذرا سے مجھے رسپیکٹ دیا ہے, میرا یوں آنر کیا ہے, یوں کیا ہے, اس کا ذہن صاف کرنے کے لیے میں نے مقدمہ چلوایا ہے, تاکہ اس کا ذہن صاف ہو جائے کہ اس کی حرم میں, اس کی وائف میں میں نے بری نظر نہیں ڈالی, اس لیے میں نے مقدمہ چلوایا ہے تاکہ میرے باس کو اطمینان ہو جائے کہ میں نے نمک حرامی نہیں کی. خیر اس کے بعد میں حضرت تشریف لائے, بادشاہ کے سامنے ہوا, بادشاہ نے جب آمنے سامنے گفتگو کی تو پہلے سے زیادہ عقیدت مند ہو گئے, اور بادشاہ نے کہا کہ جو میں نے خواب دیکھا ہے اور جو آپ نے تعبیر دی ہے کہ 7 سال خوب پیداوار ہوگی, اگلے 7 سالوں میں قحط سالی ہوگی, تو پہلے 7 سالوں کی پیداوار اسٹور کر کے رکھی جائے. آج کل تو کولڈ اسٹور ہی ہے, اس زمانے کہاں کولڈ اسٹور ہی تھی, تو 7 سال کی پیداوار کیسے اسٹور کی جائے کہ خراب نہ ہو, گھن نہ لگے, سڑے نہ, اور پھر اس کو اگلے 7 سالوں میں اسے یوز کیا جائے, جلدی ختم نہ ہو جائے, یہ تو بڑا لمبا پلان ہے. تو حضرت یوسف نے کہا یہ میں انتظام کر سکتا ہوں, پوری ملک مصر کی زمین کی پیداوار میرے کنٹرول میں دے دیجئے, میں انتظام کروں گا. یہ یوسف علیہ السلام کی زندگی, ابھی تو جیل خانے میں پڑے تھے, کال کوٹھڑی میں تھے, اب پورے ملک مصر کی پیداوار کے تنہا مالک ہو گئے, بادشاہ نے مالک بنا دیا, جو چاہو تم کرو. وَكَذَلِكَ مَكَّنَّا لِيُوسُفَ فِي الْأَرْضِ, یوں ہم نے یوسف کو ملک مصر کی زمین میں جماؤ دے دیا, پورے ملک مصر کے مالک بن گئے, ابھی 21 سال میں تھے, ابھی 21 سال میں آئے. وَكَذَلِكَ مَكَّنَّا لِيُوسُفَ فِي الْأَرْضِ نُصِيبُ بِرَحْمَتِنَا مَن نَّشَاءُ, یہ اصل لفظ ہیں, پہنچاتے ہیں ہم اپنی مہربانی جس کو چاہتے ہیں, ہر نیک بندے کو اس کی نیکیوں کی برکتیں اس دنیا میں ملنا ضروری نہیں ہے, اللہ تعالیٰ جس نیک بندے کو اپنی رحمت پہنچانا چاہتے ہیں پہنچاتے ہیں. وَلَا نُضِيعُ أَجْرَ الْمُؤْمِنِينَ, اور ہم مومنین کا اجر ضائع نہیں کرتے, مومنین نے جو اچھے کام کیے ان کا اجر ضرور ملے گا. وَلَا نُضِيعُ أَجْرَ الْمُحْسِنِينَ, محسنین, وَلَا نُضِيعُ أَجْرَ الْمُحْسِنِينَ, کیا ہے پھر بولا, وَلَأَجْرُ الْآخِرَةِ خَيْرٌ لِّلَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ, فرمایا آخرت کا اجر بہتر ہے ایمان لانے والوں کے لیے اور پرہیزگاری کی زندگی اختیار کرنے والوں کے لیے. کیوں آخرت میں اجر ملے گا, وہ تو تا ابد آئے گا, اور دنیا میں اگر اجر ملے گا نماز پڑھی, نماز پڑھنے کی وجہ سے اللہ تعالیٰ نے مسجد سے نیا تو اتنا بڑا خربوزہ دے دیا کہ لے تم نے نماز پڑھی تو خربوزہ لے کر تو گھر جا کر کھا لیا, ختم ہو گیا خربوزہ, نماز کا سیلا بدلہ کھا لیا, اور آخرت میں جو اجر ملے گا وہ تو تابد ہوگا, تو وہ بہتر ہے مومنین کے لیے. لیکن کچھ مومنین کو ہم دنیا میں بھی جس کو چاہتے ہیں اپنی رحمت پہنچا دیتے ہیں, تو نمونے کے طور پر نیکیوں کی کچھ برکتیں پہنچتی ہیں. کس کو پہنچتی ہیں؟ ہر ایک کو نہیں پہنچتی, جس کو اللہ چاہیں گے اسے پہنچتی ہیں, اس کے لیے کیا قاعدہ ضابطہ نہیں بتایا. और गुनाहों में बाज गुनाहों की सजा दुनिया में दी जाती है और सारा मामला फिनिश खत्म। और नेकियों में ऐसा नहीं होता है कि दुनिया में सेला दिया और नेकी का बदला सारा खत्म फिनिश, नहीं, नेकी का बदला तो आखिरत में मिलता है। यहां तो नसीब व बेरहमत है ना, हम अपनी रहमत पहुंचाते हैं, यानी देख के चंद चावल चखाते हैं कि देख तूने अच्छा काम कर लिया, ये चावल चंद चख ले, चख ले। बात खुलासा यह है कि जजा व सजा इसी दुनिया से शुरू होती है मेरे भाइयों। जब इस दुनिया से जजा व सजा शुरू होती है तो अगली जिंदगी कब्र की जो आ रही है वहां ये जजा व सजा और बढ़ेगी। फिर उसके बाद में जो कयामत का दिन आ रहा है, जो 50,000 साल का दिन है, वहां ये जजा व सजा और बढ़ेगी। फिर उससे आगे जन्नत और जहन्नम आखिरी ठिकाने हैं, वहां ये सजा और जजा व सजा और बढ़ेगी। तो तरक्की है, दुनिया से जजा भी शुरू होती है, दुनिया से सजा भी शुरू होती है। और कब्र की जिंदगी में पहुंचने के बाद में हजरत शाह वलीउल्लाह साहब अलैहिर रहमान ने हुज्जतुल्लाह में एक हदीस लिखी। मैंने जब उसकी शरह लिखी तो मैंने ढूंढी बहुत मगर मिली नहीं मुझे, मगर शाह साहब ने लिखी है, बगैर कहीं ना कहीं होगी, हमारे ढूंढने में कमी है। शाह साहब ने यह हदीस लिखी है, हुजूर ने फरमाया कि मेरी उम्मत की ज्यादातर सजाएं कब्र में निमट जाएंगी। जब कब्र से उठेंगे तो उम्मत के गुनाह पाक साफ, सारी सजाएं कब्र में मिल गई। जिन गुनाहों की सजाएं दुनिया में मिल गई, आगे नहीं, सारा किस्सा निमट गया है। तो हुजूर ने फरमाया कि मेरी उम्मत की ज्यादातर सजाएं कब्र में निमट जाएंगी, जिनके बचेंगी उनकी फिर आगे मैदान कयामत में होंगी, और जिनकी बचेंगी फिर आगे वो जहन्नम में। बहरहाल कब्र में राहतें भी हैं, जब नेक कामों की बरकतें दुनिया में पहुंचती हैं तो उसकी बरकतें कब्र में जरूर पहुंचेंगी, वो कब्र की नेमतें हैं। और बुरे कामों की सजाएं दुनिया में मिलती हैं और का मामला कभी ख़त्म हो जाता है, कभी बाकी रहता है, तो कब्र में भी वो जजा व सजा होती है और मामला कभी पूरा निमट जाता है, कभी बाकी रहता है। सबसे पहला, जब इस दुनिया से आदमी गुजर कर कब्र में गया तो एडमिशन टेस्ट होना है। किसी भी इदारे में, यूनिवर्सिटी में, दारुल उलूम में, कहीं भी तालिबे इल्म दाखिले के लिए आता है, दाखिला इम्तिहान होता है। तो ये जो कब्र में एक दूसरी दुनिया में दाखिल हुए, तो अल्लाह ने इस दुनिया में अंबिया भेजे, वहियां भेजी, किताबें भेजी, अपना दीन भेजा। इंसान इस दुनिया से जब पास हुआ और आगे बढ़ा और अगली दुनिया के गेट पर पहुंचा तो टेस्ट होगा, मर रब्बुक, तेरा रब कौन है, मा दीनों का, तेरा दीन क्या है, मा तकूलु फी हाज़र रजुल। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम की जियारत करवाई जाती है और पूछा जाता है कि ये जो हजरत जी तुझे नजर आ रहे हैं, इनके बारे में तेरा क्या ख्याल है, क्या तू मानता है इनको। हदीस में है कि मोमिन बंदा पहले सवाल के जवाब में कहता है रब्बी अल्लाह, मेरा परवरदिगार अल्लाह है। दूसरे सवाल के जवाब में कहता है कि दीनी अल इस्लाम, मेरा मजहब इस्लाम है। और जब हुजूर की जियारत करवाई जाती है तो जवाब देता है कि ये वो हमारे पैगंबर है जिनका हम कलमा पढ़ते थे, मोहम्मदुर रसूलुल्लाह, ये हमारे पैगंबर है, इन पर हम ईमान लाए थे, इन्होंने जो दीन हमें पहुंचाया था उसी दीन पर मैं। मालूम हुआ कि नीचे पीछे से पिछली दुनिया में से पढ़कर आया है, खाली हाथ कोरा नहीं आया। और दूसरी तरह का होता है तो वो हर सवाल के जवाब में कहता हा हा हा, वो कहता मुझे तो कुछ पता नहीं है, करके रह जाता। तो ये जो कब्र में तीन सवाल होते हैं वो एक दुनिया से निकलकर दूसरी दुनिया के दहाने पर पहुंचने पर टेस्ट होता है। अगर मोमिन है, खरा मोमिन है, तो फिर कब्र में जन्नत की तरफ खिड़की खुलती है।
اور اگر سوالوں کے جواب غلط ہیں, یعنی دنیا میں جو اللہ نے انبیاء بھیجے, کتابیں بھیجی, وحیاں بھیجی, دین بھیجے, اس سے کورا آیا ہے, تو پھر اس کا جہنم کی طرف کھڑکی کھلتی ہے اور ادھر سے سزا شروع ہو جاتی ہے. یہ عذاب قبر کا مسئلہ ہے. اب رہا یہ مسئلہ کہ یہ عذاب صرف روح کو ہوتا ہے یا جسم کے اجزاء کو بھی ہوتا ہے. روح کو عذاب ہونا یہ تو ہر ایک کی سمجھ میں آتا ہے, جو ضرورت سے زیادہ پڑھا ہوا ہے اس کی سمجھ میں بھی آتا ہے کہ روح کو عذاب ہونا. لیکن جب یہ کہا جائے کہ ہمارا بدن جو قبر کے حوالے کیا گیا ہے, یا بدن ہمارا جو آگ میں جلا دیا گیا ہے, یا ہمارا بدن جو شیر نے کھا لیا ہے یا مچھلیوں نے کھا لیا ہے, اس بدن کے اجزاء کو بھی عذاب, جزا و سزا ہوتی ہے, تو ان لوگوں کی سمجھ میں نہیں آتا ہے. وہ کہتے ہیں کہ بھئی کیسے ہو سکتا ہے, مٹی ہو گئی, یہ مٹی پڑی کیسے ہوگا. لہذا صرف روح کو جزا و سزا ہونا تو ہر ایک کی سمجھ میں آتا ہے, لیکن اہل السنہ والجماعہ کا یہ عقیدہ ہے کہ صرف روح کو جزا و سزا نہیں ہوتی, جسم کے اجزاء کے ساتھ بھی جزا و سزا کا تعلق ہوتا ہے. اس مسئلے کو کل عرض کروں گا. وآخر دعوانا الحمدللہ.